قادیوں رہنما ہمارے علماء ہو کبھی درپیش جو کوئی مسئلہ پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله. مدنی چینل کے ناظرین, پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں, مرحبا کہتے ہیں. اللہ پاک ہم سب کو علم نافع عطا فرمائے اور جو کچھ علم سیکھیں مولا کائنات مجھے آپ کو اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے. ابتداءً درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمانے عظمت علی شان, اِنَّا لَلنَّاسِ بی یوم القیامہ اکثرہم علیہ صلاتاً, قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاتاً و سلاماً علیک یا سیدی یا رسول اللہ. آج کے ہمارے مہمان مفتی کفیل صاحب ہیں, ان کو بھی خوش آمدید کہتے ہیں. جزاک اللہ خیر. کیسے ہیں مزاج گرم؟ اللہ کل حال آپ کیسے ہیں؟ اللہ کا شکر الحمدللہ. ناظرین کرام, اچھی نیتوں کے ساتھ سوالات کرنے چاہیے. سوال یہ علم کی چابی ہے. سوال سے کم علمی اور جہالت کا معیوب وصف یہ دور ہوتا ہے. سوالات جب کیے جاتے ہیں تو سوال کرنے والے کو بھی ثواب اس پر اللہ تعالیٰ فرماتا ہے, جواب دینے والوں کو بھی اور سننے والوں کو بھی, اور ایسی مجلس محفل سے محبت رکھنے والوں کو بھی اس پر ثواب ملتے ہیں. اور سوال کے ذریعے سے کئی طرح کا علم وہ لاکھوں لوگوں تک پہنچ سکتا ہے. ضروری نہیں کہ ہر ایک آدمی کے ذہن میں سوال پیدا ہو, یا سوال وہ اسی طرح معافی ضمیر جو کچھ دل میں ہے وہ بیان بھی کر سکے, یہ ضروری نہیں ہوتا. لیکن کسی دوسرے کے سوال کرنے کی وجہ سے کئیوں کو علم پہنچ جانا, یہ تو ایک یقینی سی بات ہے. ظاہر ہے جب آدمی سوال کرتا ہے اور اس کا جواب ملتا ہے تو پھر وہ کئی لوگ اس سے مستفید ہوتے ہیں. ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم ایسی مجلس کو, محفل کو, ایسے حلقہ ذکر کو کہ جس کے اندر آپس کے اندر مذاکرہ علم ہو رہا ہو, آپس کے اندر علم سیکھا اور سکھایا جا رہا ہو, تو رسول اللہ صلی اللہ علیہ وسلم اسے پسند فرمائے, آپ انہی میں ہی تشریف فرما ہو جاتے. اور پھر یہ خود ایک روایت میں فرمایا کہ مجھے اللہ نے معلم بنا کر بھیجا ہے. تو یوں علم دین سیکھتے رہنا چاہیے اور حسب حال علم سیکھنا تو یہ ہر آدمی کے لیے اہم اور ضروری ہے. جو یہ کہا جاتا ہے کہ علم حاصل کرنا ہر مرد پر اور عورت پر فرض ہے, تو اس سے مراد ہی یہی ہے کہ جس کی جب ضرورت ہے تو اس وقت تو وہ لازمی طور پر فرض ہو جائے گا کہ اس علم کو وہ سیکھے سمجھے. علم نہیں ہے, فاسألوا اہل الذکر ان کنتم لا تعلمون, تو سوال کرو اہل علم سے, علماء سے پوچھو اگر تمہیں علم نہیں. تو یہ ہمیں خود قرآن پاک میں اللہ رب العالمین نے ارشاد فرمایا ہے. اللہ پاک ہم سب کو علم سیکھنے والا بھی بنائے, اور درست جو شریعت کا علم ہم سیکھیں سمجھیں مولا کائنات مجھے آپ کو اس پر عمل کرنے کی بھی توفیق عطا فرمائے, اور وہ علم کی باتیں آگے پہنچانے کی بھی سعادتیں عطا فرمائے. بڑھتے ہیں آپ کے سوالات کی طرف, دیکھتے ہیں ہمارے ناظرین کیا پوچھنا چاہتے ہیں.
میرا نام سید نعیم شاہ ہے اور میرا آپ سے آج یہ سوال ہے کہ الیکٹرونکس کا کام ہے جیسے ہمارا, تو اس میں قسطوں کا بھی معاملہ ہوتا ہے, تو بہت سے لوگ اس کو جائز کہتے ہیں, بہت سے لوگ ناجائز کہتے ہیں. تو میرا سوال آپ سے یہ ہے کہ ایک چیز کی اپنی جو قیمت ہوتی ہے اس میں مطلب جائز منافع جو بھی ہوتا ہے وہ ہوتا ہے, لیکن اگر آپ قسطوں پہ اگر کوئی مانگتا ہے یا دیتے تو زیادہ تر ایسا ہوتا ہے کہ اس کی قیمت بڑھا کے ہوتی ہے, اس میں نفع زیادہ ہوتا ہے. تو آپ سے سوال یہ ہے کہ یہ جائز ہے یا ناجائز ہے, اس بارے میں ذرا آپ شرعی رہنمائی فرمائیں.
جی یہ سوال کئی مرتبہ ہمارے مختلف انداز سے چل چکا ہے, کبھی بائک کی صورت میں, گاڑیوں کی صورت میں, اور اب یہ پلاٹس وغیرہ تو زمینیں تو قسطوں پر خریدتے ہی ہیں عام طور پہ لوگ, لیکن اب ہر ہر چیز کے اندر موبائل بھی, آئی پیڈ بھی, الیکٹرونک آئٹم بھی, ایئر کنڈیشن بھی, اور ایل ای ڈی ٹی وی, جو کچھ بھی کہیں تو قسطوں کا ایسا میرا خیال جال بچھا ہوا ہے कि ना चाहते हुए भी कई लोग खरीद लेते हैं। बहरहाल इसमें एक पॉइंट आमतौर पर लोग डिस्कस करते हैं जो इन्होंने भी कहा कि भाई ये हाजिर मौका 50,000 की चीज़ है, वो हमें 60 की मिलती है या 65 की मिलती है, ये सूद होगा क्या है और किस्तों पर ओवरऑल खरीदो फरोख करना।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। जब महंगाई बढ़ जाती है तो लोग जो है वो कैश के अंदर चीज़ें खरीदने की ताकत नहीं रखते, तो फिर उधार पर अमूमन जो है वो खरीदते हैं और उसका एक जरिया जो है वो एक है कि उधार आप यकमुश्त उधार बाद में अदा करें और एक ये कि आप किस्तवार जो है वो उसकी अदायगी करते रहें। तो चूंकि जो शख्स होता है जो बेच रहा होता है उसका माल तो यकदम चला जाता है, लेकिन उससे माल जो है वो वसूल होना होता है 6 माह बाद, 8 माह बाद, साल बाद, तो यकीनन उस वक्त तक जो है वो करेंसी भी डीवैल्यू हो जाती है, खुद उस माल की अपनी कीमत जो है वो बढ़ जाती है, मुख्तलिफ जो है वो एक्सपेक्ट्स होते हैं जिसकी बुनियाद पर लोग उसकी कीमत ज़्यादा जो है वो रख कर बेचते हैं। तो बुनियादी तौर पर शरई एतबार से किसी चीज़ की कीमत कैश में जो है वो कम होना और उधार या किस्तों पर उस चीज़ की कीमत ही ज़्यादा होना ये जायज़ है, इसमें कोई हरज नहीं है।
ठीक
कि ये मोबाइल है ये कैश के अंदर 15,000 का है और यही मोबाइल जो है वो उधार के अंदर 25,000 का है, तो इसमें कोई हरज नहीं है कि आपके मोबाइल की कीमत ही आप बढ़ा रहे हैं।
सही।
किसी और चीज़ की कीमत नहीं है बल्कि मोबाइल की ही कीमत है।
ठीक है।
अगरचे ये बात अंडरस्टूड होती है, जहन में होती है कि क्यों इसकी कीमत बढ़ाई जा रही है, इसलिए बढ़ाई जा रही है कि अदायगी किस्तों के अंदर होगी, लेकिन जो कीमत तय की जा रही है वो बहरहाल मोबाइल के बदले में ही की जा रही है, तो ये जायज़ है, इसमें कोई हरज नहीं है। हाँ, बाज़ जगहों पर ऐसा नहीं होता, वहाँ चीज़ की कीमत नहीं बढ़ाई जाती, वहाँ कहा जाता है भाई देखिए चीज़ तो 15,000 की है, ये 15,000 की रहेगी, अगर आप जो है वो ये 10 महीने के अंदर अदायगी करेंगे तो इसके ऊपर आपको जो है वो 1,000 रुपये और देने होंगे, 12 महीने में अदायगी जो है वो करेंगे तो इसके ऊपर आपको 1,200 देने होंगे, 24 महीने में अदायगी करेंगे तो आपको ऊपर 2,400 रुपये जो है वो देने होंगे। इस बुनियाद के ऊपर एग्रीमेंट होता है और किसी एक चीज़ पर लॉक जो है वो नहीं किया जाता, बल्कि यही होता है कि अगरचे यह लॉक कर भी लेते हैं तो साथ में ये होता है कि ठीक है अगर उससे ज़्यादा बढ़ेगी तो हर महीना जो मुद्दत के मुकाबले में जो हमने कीमत आपको बताई है उस एतबार से वो कीमत बढ़ती रहेगी। तो वहाँ दर हकीकत चीज़ की कीमत नहीं बल्कि चीज़ की कीमत एक रख कर उसके ऊपर मुद्दत के मुकाबले में जो है वो कीमत जो है वो तय की जा रही होती है, वो सूद है, उसको इस्लाम जो है वो मना करता है, उसकी इजाज़त नहीं है। थोड़ा सा समझने का ही जो है वो फ़र्क है, लोगों का अंदाज जो है वो उस चीज़ को खरीदो फरोख्त करने का जो अंदाज है उसमें तब्दीली है, करीब करीब ही दोनों चीज़ें हैं कि आप चीज़ की कीमत ही जो है वो एक तय कर लें और एक ये कि आप चीज़ की कीमत जो है वो तो कैश वाली ही तय करके आप मुद्दत के मुकाबले में कीमत को जो है वो कर रहे हैं। फ़र्क कहाँ पड़ेगा, नतीजा क्या निकलेगा, अगर मैं किसी शख्स से ये चीज़ इस चीज़ की कीमत जो है वो तय कर लेता हूँ कि ये 25,000 रुपये और मैं आपसे 25 महीने के उधार पर जो है वो ले रहा हूँ, तो ऐसी सूरत में अगर मैं इसको 30 महीने पर भी कीमत अदा करता हूँ, अवलन तो मुझे लेट नहीं करना चाहिए, जो मुआहदा किया उसकी पासदारी करूँ, लेकिन अगर बिलफर्ज किसी भी वजह से मैं लेट कर देता हूँ तो मेरे ऊपर कोई पेनल्टी नहीं लगेगी, मैं 25,000 ही दूंगा जो कीमत तय हुई है, अगर चेक वक्त देर हुए, लेकिन अगर मैं जो है वो चीज़ की कीमत जो है वो ज़्यादा तय नहीं करता बल्कि चीज़ 15,000 की रख कर उसकी मुद्दत के मुकाबले में जब कीमत तय करता हूँ तो वहाँ पर लोग पेनल्टी चार्ज करते हैं कि भाई ठीक है आप 25 के बजाय 26 महीने देंगे तो 1 महीने का आप उसके ऊपर जो है वो इंटरेस्ट दीजिएगा, गोया कि 27वें महीने देंगे तो उतना बढ़ जाएगा, 28वें महीने देंगे तो और उतना बढ़ जाएगा, तो ये दर हकीकत मुद्दत के मुकाबले में जो है वो कीमत बढ़ रही होती है, तो ये सूद है, ये जायज़ नहीं है, इससे बचना बेहद ज़रूरी है, नंबर एक ये। नंबर दो ये कि वक्त तय हो जाना ज़रूरी है, वक्त तय हो जाना भी ज़रूरी है और कीमत भी एक लॉक होना ज़रूरी है। आपने एक ब्रोशर पकड़ा दिया सर, इसके अंदर सारी कीमतें लिखी हुई,
यानी एक 12 भी लिखी हुई है,
12 महीने की भी लिखी हुई है, 14 महीने की भी, 20 महीने की भी, 25 महीने की भी। अब आप कितने में देंगे, जितने में देंगे उस हिसाब से आपको जो है ना वो अदायगियाँ करनी होंगी, अभी तय नहीं हो रहा कि आप कितना जो है वो देंगे, तो ये भी जायज़ नहीं है। हमें वक्त भी तय करना है और आज ही इस चीज़ की कीमत भी फिक्स तय करनी है, जब ये दोनों चीज़ें हो जाएंगी तो अब ऐसी सूरत के अंदर इस चीज़ की खरीदो फरोख्त में कोई हरज नहीं होगा, लेट होने की सूरत में कोई पेनल्टी भी चार्ज नहीं की जाएगी। और बाज़ चीज़ें किस्तों में वो होती हैं जिसमें इंश्योरेंस वगैरह शर्त होती है, جو بڑی چیزیں ہوتی ہیں جیسے بائک ہے، کار ہے، دیگر چیزیں ہیں، تو ان میں انشورنس شرط ہوتی ہے، تو انشورنس جو ہے وہ ناجائز و گناہ ہے. تو انڈرسٹوڈ سی بات ہے کہ اگر اس کی ٹرم اینڈ کنڈیشن کے ساتھ آپ کی کوئی پرچیزنگ آپ کر رہے ہیں تو وہ بھی جائز نہیں ہوگی. تو ان چیزوں کا خیال رکھنا ضروری ہے. اس طرح کی کوئی ناجائز شرط اگر نہ ہو، چیز کی قیمت مقرر کریں، وقت مقرر کر لیں، کسی قسم کی کوئی پینلٹی کچھ نہ ہو، تو ایسی صورت میں ادھار خرید و فروخت میں یا قسطوں میں خرید و فروخت میں کوئی حرج نہیں.
نہیں ٹھیک ہے. یعنی خلاصہ یہی نکلا کہ جس کو عوام سمجھنے کہ یہ شاید غلط ہے،
جی
وہ عام طور پہ غلط نہیں،
وہ نہیں ہوتا. اس کے علاوہ جو اس کے ارد گرد بہت سارے لوازمات ہوتے ہیں جسے عوام سمجھ رہی ہوتی ہے کہ بھائی یہ تو حق ہے نا ہمارا، آپ کس لیٹ کر رہے ہیں تو حق ہے ہمارا کہ ہم آپ سے اس کے اوپر پینلٹی چارج کریں. نہیں کریں گے تو سامنے والا وقت کے اوپر ادا نہیں کرے گا. در حقیقت وہ غلط ہے، اس سے بچنا ضروری.
ٹھیک ہے. اور پھر کئی لوگ تو آگے اور بھی اس کی مزید چیزیں انہوں نے شرائط نامہ بنایا ہوتا ہے کہ آپ نے اگر نہیں دی تو ہم آپ کا سامان اٹھا لیں گے.
جی
اور یہ ہم ان کی کوئی ان کے لیے ہم ان کو کوئی شے نہیں دے رہے کہ جو قسطیں نہیں دیتے یا لوگوں کی رقمیں نہیں دیتے وہ غلط کرتے ہیں. اگر ان کو قدرت طاقت موجود ہے تو پھر تو وہ ظلم اور ناجائز اور گناہ کر رہے ہیں. اور یہ اس صورت میں تو ان کو بالکل بھی یعنی تاخیر کرنا یہ جائز نہیں ہے. ایک تو آپ کا وعدہ ہو چکا، دوسرا آپ پر یہ قرض ہے اور آپ اس قرض کی ادائیگی جو ہے وہ اس طریقے سے آپ ان کو جو بھی آپ کا شیڈول طے ہوا ہے اس کے مطابق آپ کریں. لیکن بہرحال دونوں صورتوں میں دونوں جانب یہ ضرور دیکھنا چاہیے، بالخصوص جو یہ کاروبار کرتے ہیں تو ان کو چاہیے کہ اپنا جو بھی ان کا طریقہ کار ہے وہ کسی عالم صاحب سے، مفتی صاحب سے وہ ویریفائی کروائیں، ان کو ضرور آپ دکھائیں. اگر اس میں کوئی غلط شک ہے تو اس کو آپ نکال دیجئے. تو پھر بھی آپ کہیں کہ اس کے بغیر ہم کر ہی نہیں سکتے تو بھائی آپ نقد کا ہی کریں پھر، آپ قسطوں کا کام ہی نہ کریں. اگر آپ نے اس میں ناجائز چیزیں ایڈ کرنی ہیں تو پھر آپ قسطوں کا کام پھر آپ کو نہیں کرنا چاہیے، آپ پھر نقد میں ہی کام کریں اور جائز طریقے سے کریں. اچھا ایک تو چلے یہ نفس مسئلہ ہو گیا، اور ان چیزوں کے اندر عام لوگوں کو کیا کرنا چاہیے؟ اب جیسے سیلی ایک محدود سیلی لوگوں کی ہوتی ہے کہ ظاہر ہے کوئی اگر بالفرض 1,00,000 روپے بھی کما رہا ہے مہینے کا تو وہ 1,00,000 ہی آئے گا. ایسا نہیں ہے کہ اب اگلے مہینے وہ ڈائریکٹ 1,10,20 پہ چلا جائے گا، اس سے اگلے مہینے وہ 30 پہ چلا جائے گا. جو عام ہمارے احباب ہیں کہ جو یہ تھوڑا سا اسپیس دیکھ رہے ہوتے ہیں کہ 20,000 روپے میری سیلری میں سے بچ رہے ہیں، تو کچھ تو کمیٹیاں بیسیاں ڈالتے ہیں، کچھ کہتے نہیں میں کوئی چیز ہی خرید لوں، جب بیسیاں بھرنی ہے تو اس سے بہتر ہے کسی چیز کے اندر ہی پیسے لگا دیا جائے. یہ عام طور پر ایسے مواقع پر آ کر بعض وقت پھنس بھی جاتے ہیں غیر ضروری چیزوں کی خریداری کرنے کے بعد. ایک اچھا خاصا گزارا ہو رہا ہے لیکن اس کے باوجود اس سے اچھے ماڈل کا موبائل لینے کے چکر میں، اس اچھے ماڈل کی گاڑی لینے کے چکر میں، اور ہوتے بالکل یہ بالکل آخری اسٹیج پر ہیں. تو اب وہ یہ کر لیتے ہیں اور پھر یہ دونوں جانب سے مسائل آتے ہیں، یعنی قسط نہ بھرنا. اب یہ اتنا مہنگائی جب ہوئی تو
جی
جو 80,000 میں گزارا کر رہا تھا تو اس کا بجٹ 90,000 میں چلا گیا، تو اب اس کو 20,000 نکالنا ہی مشکل ہو گیا. کرنا کیا چاہیے ایسے لوگوں کو؟
در حقیقت قرض اور ادھار سے بچنا چاہیے، اور انسان کو قناعت والی صفت جو ہے وہ ہمیشہ اختیار کرنی چاہیے، اور اللہ پاک سے دعا بھی کرنی چاہیے. احادیث مبارکہ میں بھی ایک نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے قناعت کی دعا فرمائی
اور قرض سے پناہ بھی مانگی،
قرض سے پناہ بھی مانگی. تو یہی چیز اختیار کرنی چاہیے کہ انسان کے پاس جو ہے اسی پر اکتفا کرے، اس کیونکہ خواہشات تو وہ ہیں کہ وہ ختم نہ ہونے والی ہیں.
صحیح.
تو لہٰذا انسان کو چاہیے جو ہے اس پر قناعت کرے، اس میں سے جو بچا لے پھر اس بچے ہوئے میں سے جو ہے وہ ضرورت کے مطابق چیز لے. اگر آپ یہ کریں گے کہ پہلے بچائیں نہیں بلکہ پہلے جو ہے وہ آپ جو ہے وہ چیز خرید لیں، تو وہی آپ والی بات کہ پھر آپ کا اپنا بجٹ جو ہے وہ ڈسٹرب ہوتا ہے، پھر ایسی صورت میں مزید قرضوں میں گھرنے یا جو ہے وہ
کسی سے مانگ
اور دیگر آگے کی طرف جو ہے وہ پڑھنے کا اندیشہ رہتا ہے. تو لہٰذا بچنا چاہیے، حتی الامکان قرضوں سے جو ہے وہ انسان کو بچنا چاہیے. اپنے اوپر قرض جو ہے وہ لے کر کبھی بھی مرنا نہیں چاہیے.
قرض لے کر ظاہر ہے اس طرح کے مسائل تو جتنی طاقت ہے استطاعت ہے خریداری اسی ہی اعتبار سے کرنی چاہیے، اور اپنی چادر کو دیکھ کر ہی پاؤں پھیلانے چاہیے. یہ عام طور پہ لوگوں میں یہ معروف ہے. تو ان چیزوں کا بر خیال، شادی کے مواقع ہوں، کوئی بھی ہوں، خوشی کا موقع ہے، لوگ یہی سمجھتے ہیں کہ ابھی خوشی کا موقع ہے تو کسی نہ کسی طرح کر لیں. صدر الشریعہ علیہ رحمہ نے بحر شریعت میں یہ بات لکھی کہ شادی کے اور بے جا رسومات کی وجہ سے لوگ قرض اور پھر قرض بھی سودی قرضوں میں پڑ گئے. یہ تو چلو ایک خرید و فروخت تھی جس پہ ہم بات کر رہے ہیں, لیکن جب کہیں خرچ ایسے اخراجات کے معاملات ہوتے ہیں شادی میں تو کہتے ہیں بعد میں دے دیں گے, وہ قرضے اور پھر سودی قرضوں کے اندر یعنی گناہ والے کاموں میں وہ پڑ جاتے ہیں. تو یوں اور اس کی زیادہ سختی اور وعید وہ روایات کے اندر بیان کی گئی, ان چیزوں کا خیال رکھنا بڑا ضروری ہے. مزید سوال
مفتی صاحب سے میرا یہ سوال ہے کہ ہم سچ بولتے ہیں اور سامنے والا اس پہ یقین نہیں کرتا, تو اس کو یقین دلانے کے لیے قسم کھانا کیسا؟
ٹھیک ہے مزید.
میں نے الٹرا ساؤنڈ کروایا تھا اپنی وائف کا, تو وہ کہتے ہیں کہ جو بچہ ہے اس کی نہ کھوپڑی نہیں ہے, تو میں اسی بارے میں رہنمائی لینا چاہ رہا ہوں آپ کی. وہ کہتے ہیں آپ اس کو نا بھائی ختم کروا دیں بجائے اس کے کہ آپ بعد میں پریشان ہو.
جی کیا فرماتے ہیں؟
پہلا سوال ہمارا
سچ بولتے ہیں لیکن سامنے والا یقین نہیں کرتا تو قسم کھا لے.
قسم بلا وجہ اٹھانا یا بات بات پہ قسم اٹھانا یہ جو ہے وہ درست نہیں ہے. ضرورت کے مطابق کسی کو اپنی بات کا یقین دلانے کے لیے آپ قسم جو ہے وہ اٹھا سکتے ہیں, لیکن جو بات بات پہ قسم اٹھاتا ہے تو اس کی قسم بھی ڈی ویلیو ہو جاتی ہے, پھر اس کی بات کا لوگ جو ہے وہ قسم کے ساتھ بھی اعتبار نہیں کرتے کہ یار یہ تو جو ہے وہ ہر بات پہ جو ہے وہ قسم اٹھا رہا ہوتا ہے. تو اس لیے قسم کی جو ہے وہ کثرت سے بچنا چاہیے, اور بہت ہی زیادہ ضروری ہو تو جو ہے وہ قسم اٹھانا چاہیے. سامنے والا یقین کرے نہ کرے آپ جو ہے وہ اپنی بات جو ہے وہ مکمل کر دیں, اب وہ اس کی مرضی ہے. کہ یقین نہ کرنے والے قسم پر بھی بسا اوقات جو ہے وہ یقین نہیں کرتے. ہاں جہاں شرعی اعتبار سے ضروری ہو کہ آپ کے اوپر قسم عائد ہو رہی ہو تو پھر وہاں پر آپ کو اپنے آپ کو بری الذمہ ہونے کے لیے قسم اٹھانی ہوگی, کہ وہاں اگر آپ قسم نہیں اٹھائیں گے تو آپ پر الزام ثابت ہو جائے.
ٹھیک ہے, لیکن اس کا فیصلہ بھی کوئی عام تو نہیں کرے گا نا کس سے قسم لینی
ہے, قسم ہے کس پر گواہ ہے, وہ انڈرسٹوڈ سی بات ہے کہ مفتیان کرام ہی جو ہے وہ اس کا فیصلہ کر سکتے ہیں.
اور اگر آپ نارمل کوئی بات کر رہے ہیں سامنے والا یقین نہیں کر رہا, کسی کا اس سے حق کا کوئی تعلق نہیں ہے, حق ثابت نہیں ہو رہا, کوئی مالی نقصان والا معاملہ نہیں ہے, تو نہ کرے یقین, آپ قسم بھی نہ اٹھائیں. کیا ضرورت ہے ایسی چیزوں میں قسم اٹھانے کی؟ اور عام طور پہ بار بار آپ قسم اٹھائیں گے یا بار بار اپنے آپ کو سچا کرنے کے لیے آپ ان کے سامنے بات کریں گے تو اس میں بھی ایک طرح کا وہ شک پیدا ہو جاتے ہیں, اور لوگ یعنی میں عوامی بات کر رہا ہوں کہ لوگ اس کی قسموں کو بھی نہیں مانتے اور اس کی قسم اٹھانے پر بھی اعتبار نہیں کرتے, تو اس کا بالکل غور کرنا چاہیے. اچھا یہ الٹرا ساؤنڈ کے حوالے سے کیا کہتے ہیں؟ انہوں نے کہا کہ بچے میں کوئی ایسا مرض ہے. اور
جی اللہ پاک جو ہے وہ اولاً تو ان کے جو بھی معاملات ہیں اس میں آسانی فرمائے, خیر فرمائے, اور چونکہ دعاؤں سے بڑے کام جو ہے وہ بدل جاتے ہیں تو دعا کریں, روحانی علاج بھی جو ہے وہ اختیار کریں, انشاءاللہ اللہ پاک جو ہے وہ بہتر معاملہ فرمائے گا. فقط الٹرا ساؤنڈ کی بنیاد کے اوپر جو ہے وہ یوں حمل ضائع کروانے کی اجازت شرعی اعتبار سے نہیں ہے. کئی ایسی چیزیں ہوتی ہیں کہ وہ شروع کے اندر ہوتی ہیں لیکن بعد میں جو ہے وہ درست جو ہے وہ ہو جاتی ہیں, تو لہٰذا اس طرح جو ہے وہ حمل ضائع کروانے کی فقط اس بنیاد پر اجازت نہیں ہے. ہاں اس چیز نے بننا ہی نہیں ہے, دنیا میں آنا ہی نہیں ہے, قدرتی طور پر وہ خود ہی جو ہے وہ ختم ہو جائے تو وہ ایک الگ بات ہے, لیکن انسان خود ایک جو ہے وہ جان کو مارے اس کی ہرگز اجازت نہیں.
ٹھیک ہے, اور یہاں ابھی کوئی خاص عذر بھی نہیں پایا جا رہا کہ کسی کی جان کو خطرہ ہے. ٹھیک ہے, مزید کچھ ایس ایم ایس سے چلیں سوالات لیتے ہیں. عورتیں اپنے سر کے بال بیچ دیتی ہیں, کیا کہتے ہیں؟
سر کے بال یا جسم کے کوئی بھی بال جو ہے وہ بیچنا, چاہے عورتیں بیچیں یا مرد بیچیں یا جیسے نائی جو ہے وہ ہمارے بال کاٹ کے بیچے, تو یہ جائز نہیں ہے, کیونکہ انسانی اعضاء کی خرید و فروخت بلکہ اعضاء کے علاوہ بھی جیسے انسانی بال ہیں, دانت ہیں, ان کی بھی خرید و فروخت جو ہے وہ جائز نہیں ہے. انسان جو ہے وہ محترم ہے, مکرم ہے, یہ بیچنے کے لیے نہیں ہے. تو انسان کی ایک عزت ہے, اللہ پاک نے اسے وہ عزت مقام جو ہے وہ معاشرے میں دیا ہے کہ اس کے جسم کی کوئی بھی چیز جو ہے وہ بیچی نہیں جا سکتی,
بیچی نہ جائے, ادھر ادھر
رکے ہوئے بیچی جائے گی تو کل کو تو انسان دوسرے انسان کو اس چیز کو بیچنے کے لیے مار ڈالے گا. تو لہٰذا اس کی ہرگز اجازت نہیں ہے, یہ خرید و فروخت ہی سراسر باطل ہے, اور اس کے بدلے میں ملنے والا مال بھی جو ہے وہ حرام مال ہے, ناپاک مال ہے. تو ہرگز جو ہے وہ جائز نہیں ہے کہ آپ جو ہے وہ انسانی بالوں کی خرید و فروخت کریں. اور عورتوں کے لیے اس اعتبار سے زیادہ بھی مسئلہ ہے کہ عورتوں کے بالوں کا بھی پردہ ہے, اگرچہ وہ ان کے جسم سے جدا ہو گئے جب بھی انہیں غیر محرم دیکھیں یہ جائز نہیں ہے. तो इसीलिए औरतों को हुक्म है कि अपने बालों को, जो उनके बाल कंघों में भी निकलते हैं, उसे छुपाएं या तो किसी जगह जमीन में दफना दें। गैर महरम मर्द की नजर जो है वो उन बालों पर नहीं पड़नी चाहिए। तो लिहाजा औरतों को चाहिए कि अपने बालों का भी पर्दा कर रखें, अपने जिस्म से जुदा होने के बाद भी उनको जो है वो गैर मर्दों को पेश हरगिज ना करें, और बेचना वैसे भी हराम है।
ठीक है, और ये सिर्फ बाल ही नहीं, इंसानी पार्ट्स वगैरह दीगर
तमाम
गुर्दे
जो हर चीज जो है वो, कोई भी चीज बेचना इंसान की जायज नहीं।
अजीब किस्म के बाज को आते ऐसे धंधे ही कहना चाहिए कि अब तो सुना है कि कुछ अगवाकार भी ऐसे हैं कि वो पहले तो यही होता था कि अगवा करने के बाद किसी को आगे काम पे या कोई और मामला करना, अब ये बाकायदा उनके आजा निकाले जाते, दुरुस्त ठीक उनके आजा निकाल कर और ऐसी सर्जरी करवा कर और उसके बाद उनके आजा को आगे बेच दिया जाता है, और महंगे दामों, जाहिर है जो गुर्दा किसी को चाहिए होगा या कोई लेना चाह रहा है और इधर बेचने वाले भी मौजूद हैं, तो इस तरह के। अच्छा, बाद का ऐसे हम सुनने में आते, सोशल मीडिया पे भी आते हैं कि हम अपना गुर्दा बेचना चाह रहे हैं, महंगाई है तो इसलिए गुर्दा बेच देते हैं, इनको क्या इजाजत होती है इस तरह?
हर किसी इजाजत नहीं, इंसान का जिस्म अल्लाह पाक की जानिब से उसके पास अमानत है, इसमें किसी भी किस्म का तसर्रुफ करना जायज उसके लिए नहीं है। तो ऐसा करने वाले जो है बेवकूफ भी होते हैं और उनको ऐसा करने की इस्लाम हरगिज इजाजत नहीं देता।
एक सवाल ये है कि एक बहन पूछनी है कि हमारा घर वो कब्रिस्तान के करीब है, तो मैं जब वहां से हम गुजरते हैं तो उन मुर्दों को सलाम करके उनको इसाले सवाब कर देते हैं, कब्रिस्तान नहीं जाते, कब्रिस्तान जाना औरत के लिए मना है लेकिन करीब है तो क्या करें?
अब गुजरते हुए कोई भी जो है वो गुजर रहे हैं रास्ते में, कब्रिस्तान जो है वो आता है, तो ख्वातीन के लिए भी कब्रिस्तान की दुआ पढ़ना और मरहूमीन को इसाले सवाब करना, इसमें कोई हरज नहीं।
जी मजीद सवाल।
सर मेरा ये मसला था कि हम ऑनलाइन काम करते हैं नेटवर्क मार्केटिंग का, ये बाहर की कंपनी है, तो इसमें ये होता है कि हमें अपनी टीम वगैरह बनानी पड़ती है, जैसा कि हमारी ज्वाइनिंग वगैरह होती है उससे तकरीबन 1600 रुपये उसकी ज्वाइनिंग होती है, तो उससे हम अगर टीम वगैरह बनाते हैं तो लोग हमारे साथ ऐड होते हैं, तो कुछ लोग कहते हैं कि ये कार मतलब के सूद के खाते में आता है, ये चीजें सूद में होती हैं, ये चीजें हराम होती हैं, क्योंकि हमें जिस इंसान को जरूरत होती है आजकल काम वगैरह मिल नहीं रहे हैं, तो जिस इंसान को जरूरत होती है हम उसे ज्वाइन करवाते हैं, वो इसमें से अर्निंग वगैरह करता है, तो इसके बारे में प्लीज हमें समझा दीजिए।
ठीक है, ये सवाल ऑनलाइन मार्केटिंग के हवाले से, जब सवाल आप रिकॉर्ड करवा रहे हो भेज रहे हो तो अपने टीवी की आप आवाज म्यूट कर दिया करें, उसको बंद कर दिया करें, वरना हमारी आवाजें आप वो भी वापसी भेज ही रहे होते हैं हमें। तो खैर, ऑनलाइन नेटवर्क मार्केटिंग,
नेटवर्क मार्केटिंग जो है वो जायज नहीं है। नेटवर्क मार्केटिंग जो इन्होंने सवाल किया वो तो काफी मुभम सा है, लेकिन उससे जो हम समझ सके हैं वो यही है कि नेटवर्क मार्केटिंग में ये होता है कि आप अपने नीचे एक पूरी टीम जो है वो बिल्ड करते हैं, वो टीम जो काम करती है या उसके जरिए से कंपनी को जो फायदा होता है दर हकीकत उसका प्रॉफिट ऊपर वाले सब अफराद को जो है वो मिलता है। अब बुनियादी तौर पर इस तरह की बहुत सारी कंपनीज जो है वो मार्केट के अंदर मंदरे आम पर आई, और चूंकि इन कंपनीज के अंदर दर हकीकत बिजनेस कोई नहीं हो रहा होता, तो ये जो है वो एक वक्त गुजारने के बाद फ्लॉप हो जाती हैं और सबका पैसा लेकर जो है वो डूब जाती हैं। पैसा क्या, किसी का पैसा इस तौर पर तो नहीं लगा हुआ होता, हर एक से सबसे पहले तो ये एक रजिस्ट्रेशन फीस या अपनी कोई प्रोडक्ट बेचने की फीस ले रहे होते हैं, हालांकि वो प्रोडक्ट जो है वो उसके काम की है नहीं है, बस खामा खाई की वो एक प्रोडक्ट बनाई हुई होती है और उसकी कीमत मार्केट से बहुत ज्यादा होती है। तो चूंकि दर हकीकत ये पैसा फंसाने वाला जो है वो सारा ग्राहक या कस्टमर फंसाने वाला एक पूरा निज़ाम होता है कि आप एक कस्टमर को जो है वो फंसाते हैं, फिर वो कस्टमर अपने उन पैसों को वापस करने के लिए वो 10 को और फंसाता है, कि 10 को वो फंसाएगा तो उसके अपने पैसे जो है वो मिल जाएंगे, फिर उनमें से हर एक आगे 10 को फंसाएगा क्योंकि हर एक को जो है वो अपने पैसे रिकवर जो है वो करने हैं। तो ये एक पूरा जो है वो तरीकेकार चल रहा होता है। तो इसमें अगर कमीशन के एतबार से बात करें तो वो भी जायज़ नहीं है, क्योंकि कमीशन दर हकीकत आपके काम का होता है। मैंने आपका कोई काम किया है तो मैं उसका कमीशन तो ले सकता हूँ,
ठीक,
मैं आपके लिए जो है वो कोई ग्राहक ढूंढ कर लेकर आया, लेकिन अब मैं एक मरतबा आपको मैंने जो है वो इंसाफ से मुतारफ करवा दिया, आपकी इनके साथ डील करवा दी, तो मेरे लिए ये इस डील का कमीशन तो जायज़ है। لیکن آپ نے آگے 10 افراد کو مزید جو ہے وہ کمپنی کے ساتھ اٹیچ کیا ہے، ان 10 افراد کا کمیشن میرے حق میں جائز نہیں ہے کہ میں نے ان 10 افراد کے لیے کوئی کام نہیں کیا. تو یہ تو ایک بنیادی چیز ہے کہ کمیشن کے اصولوں کے تحت یہ کمیشن آگے جو ٹرانسفر ہوتا ہے یہی جائز نہیں ہے. مزید اس میں جو ابتدائی طور پر رجسٹریشن فیس وغیرہ ہوتی ہے اس کی شرعی حیثیت بھی ناجائز کی ہے، اور بھی اس کے بہت سارے جو ہے وہ ناجائز پہلو ہیں. تو اس کے اوپر دارالفتا اہل سنت کا تفصیلی فتویٰ آپ دارالفتا اہل سنت کی ویب سائٹ کے اوپر بھی جو ہے وہ دیکھ سکتے ہیں، اور مزید اگر کوئی ان ڈیٹیل جاننا چاہیں تو مفتی علی اصغر صاحب کی کتاب ہے جی ایم آئی کا ممبر بننے کی شرعی حیثیت، اس کتاب کو بھی آپ ان ڈیٹیل جو ہے وہ پڑھ سکتے ہیں.
اور یہ مختلف جی ایم آئی تو آج سے تقریباً میرے خیال 15 سال پہلے کی
جی مختلف ہے. اس سے پہلے ایک بزناس کمپنی آئی تھی اور مختلف جو ہے وہ کمپنیز، اور آج بھی اس وقت جو ہے فورسیج اور مختلف ناموں سے جو ہے وہ یہ کمپنیاں آتی رہتی ہیں اور ختم ہوتی رہتی ہیں، اور کئی کمپنیز وہ ہیں جن کے اندر شروع کے اندر ہی ایس ای سی پی جو کہ پاکستان کی جو ہے وہ کنٹرولنگ اتھارٹی ہے، وہ باقاعدہ اپنی ویب سائٹس کے اوپر ان کمپنیز کے اندر جو ہے وہ انویسٹمنٹ سے بھی عوام کو منع کرتی ہے. اور جتنے بھی بزنس مین ہیں جو واقعی حقیقی بزنس مین، وہ بھی جانتے ہیں کہ یہ سارا کا سارا جو ہے وہ فراڈ ہے، یہ صرف جو ہے وہ لوگوں کو پھنسانے کی جو ہے وہ ایک اسکیمیں ہوتی ہیں، اور یہ ایک عرصے کے بعد ختم ہو جاتی ہیں، پھر کسی نئے نام سے آتی ہیں
نئے نام سے. اور اچھا انہوں نے بڑا بعض اوقات لوگ دیکھتے ہیں نہیں نہیں جی وہ تو سولر سسٹم کا کام کر رہے ہیں تو بڑے بڑے پینل لگ رہے ہیں. اچھا ایک آیت نہیں جی ان کے تو بکریوں کا کام ہے، ہم تو بکری خریدتے ہیں باقاعدہ، اور بکریوں کی آگے نشو نما تو آپ جا کے دیکھیں پورے پورے کیٹل فارم ہے. اچھا بھائی کوئی مختلف گائے لے کر آ جائیں گے، کوئی جانوروں کا بھی، یعنی لوگوں کے ایسی نفسیات سے کھیل لیتے ہیں
جی
کہ آپ چاہیں آپ کی وہ بکری ہے لے جائیں آپ، ورنہ وہ بکری کھڑی ہے، اس کے بعد 6 مہینے بعد وہ بالکل انہوں نے بکریوں کو بھی ایسا آٹو سسٹم پہ کیا ہوا ہے کہ 6 مہینے بعد 3 بچے، اور پھر یوں ہے تو پھر آگے یہ آپ کی اس میں ہم آپ کو بچت دیں گے تو پھر اس کے دودھ سے آپ کو یہ فائدہ مل جائے گا، یعنی ایک کاغذی کاروائی پوری ہے اس میں، اور سامنے والا بھی کہتا ہے ہاں یار ٹھیک ہے ہم اس میں، لیکن جب وہ لے لیتا ہے پھر اس کو پتا چلتا ہے کہ مجھے کچھ نہیں ملے گا جب تک میں نے 4 نہیں پھنسائے، وہ پھر ان پہ کوشش کرتا ہے. اب اس نے تو اب کوئی اگر پھنس بھی گیا بالفرض، اب آپ خود سوچیں آپ پریشان ہیں، اب آپ اپنا نکالنے کے لیے 4 کو پھنساتے ہیں، وہ 4 اپنا نکالنے کے لیے 16 کو پھنسائیں گے، تو اس طرح تو یہ ایک جال ہے جس میں لوگ پھنستے رہتے ہیں. جو شروع کے لوگ ہیں ان کو کچھ فائدہ مل رہا ہوتا ہے، ان کو جب فائدہ مل رہا ہوتا ہے تو پیچھے والے دیکھا دیکھی اس کے پیچھے لگ جاتے ہیں، وہ ماننے کے لیے تیار ہی نہیں ہوتے، نہیں یہ مولانا صاحب منع کر رہے ہیں یا پتہ نہیں کیوں یہ ہمیں روک رہے ہیں. لیکن آپ مشاہدہ کر کے دیکھ لیں، اگر آپ کو کسی کمپنی کے حوالے سے نہیں پتا تو آپ دارالفتا اہل سنت میں آ جائیں، آپ کو بتائیں گے کہ کتنے ایسی کمپنیاں آئیں اور آ کر چلی گئیں، ان کا نام و نشان ہی نہیں اس میں، اور ان میں جنہوں نے انویسٹ کیا ہے وہ ان کی حالت اور کیفیت اب کیا ہو چکی ہے. تو لہٰذا اس چیز سے ضرور وہ خیال رکھنا چاہیے، کاروباری تلاش کرنا چاہیے، نوکری تلاش کرنی چاہیے. آپ نے کہا کہ نوکری نہیں ہے، آج کل حالات ایسے ہیں، مانتے حالات ایسے ہیں، لیکن اس میں ایسے تو نہیں معاملات کرنے چاہیے کہ خود بھی پھنسے اور اپنے دوسرے مسلمان بھائیوں کو بھی ان چیزوں کے اندر ہم پھنسا لیں، تو ان سے بہرحال اپنے آپ کو بچانا ہے. سوال ہے ایس ایم ایس میں کہ ایک عمرہ مکمل کرنے کے بعد اگلے ہی دن دوسرا عمرہ کریں تو دوسرا عمرہ کرنے پر سر کے بال تو ہے ہی نہیں، کیا کٹوائیں کیا کریں؟
جی دوسرا عمرہ دوسرے دن کریں یا اسی دن آپ جو ہے وہ کریں تو بہرحال آپ کو جو ہے وہ گنجے سر پر اس طرح جو ہے وہ پھروانا ہوگا، اس طرح احرام سے باہر نکلنے کے لیے
اس طرح ضرور ہے اس کے لیے ٹھیک ہے. اور یوں نہیں کر سکتے کہ آپ ایک دن میں بھی بعض کا دو دو عمرے بھی کر رہے ہوتے ہیں لوگ، اور بعض تو ایسے بھی ہمت والے ہوتے ہیں کہ مجھے کسی نے بتایا 3 عمرے ایک ہی دن میں، 3 عمرے کہہ رہے کہ میں نے کیے ہیں، اور میں نے کہا بھائی آپ نے 3 عمرے کر لیے اپنے اس شیڈول میں، اور اتنا سا تو ٹائم تھا، واپسی تھی ہماری 2015 کی بات ہے، تو وہ گئے اور ایک عمرہ کیا پھر دوسرا عمرہ کیا، تو واپسی آ رہے تھے اب بالکل تھکن بھی تھی اور کیفیت ہے، تو اب اس دن ہی واپسی ہے تو ان کو کہ پنجاب سے ان کی والدہ نے بولے اماں نے فون کر دیا تھا کہ نہیں وہ فلاں کے نام سے تو کرنا تھا وہ آپ نے کیا ہی نہیں، تو وہ پھر فوراً وہاں سے دوبارہ پھر گئے اور انہوں نے اسی طریقے سے کر کے تو 3-3 عمرے بھی کر لیتے ہیں. بہرحال ان کا کوئی ایسا مسئلہ نہیں تھا، انہوں نے ہر مرتبہ حلق پر یا اس طرح پھرانا، تو اب 2-3 بھی ہوں نکلے گا تو کچھ نہیں، پھر بھی
جی پھر بھی جو ہے وہ حلق یعنی سر پر جو ہے وہ اس طرح پھروانا ضروری ہوگا، مرد کے لیے یہ ضروری،
یعنی یہ اب ظاہر ہے. اور छोटी छोटी जो तकसीर करते हैं कि हम तीन चार भी रहेंगे, थोड़े 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 करते हैं। अभी मुझे रियाद से किसी का फोन आया था, रब्ता किया था उन्होंने, हमारी कंपनी में जो ना वो हलक अलाव नहीं है, गंजा होना अलाव नहीं है, या उनकी जो भी जॉब थी कि उसमें बाल नजर आने चाहिए, तो अब उमरा भी करना है उनको, क्या करेंगे ऐसे फर्ज क्या करेंगे?
तो तकसीर हो सकती है, यानी चौथाई सर के बाल जो है वो एक उंगली के एक पोरे के बराबर जो है वो कटवा सकते हैं, मगर ये उसी वक्त होगा जबकि बाल इतने बड़े हों। अगर बाल आपके छोटे हो गए, मिसाल के तौर पर आपने पहले उम्र के अंदर ही मशीन फिरवा ली, तो अब दूसरा उमरा जो है वो कसर से नहीं होगा, उसके लिए आपको फिर बहरहाल हलक ही करवाना होगा।
बाद का ऐसे कुछ मशहूर शख्सियात को लोग देख लेते हैं और दुनियावी तौर पर जो है यार उमरा भी करने गए थे, उमरा करके आए फिर भी वैसे हैं, तो लोगों के माइंड में ये चीज भी आती है कि यार
ये उमरा है तो गंजे क्यों नहीं हुए,
तो गंजे ये तो नहीं हुए, तो इसका मतलब कोई मसला वो भी है, तो लोगों ने इसको और सफा मरवा पता नहीं, शायद आपने देखा हो कि बाद हज के मौके पर तो है कि जब आखिरी दिन के या रमी करने के लिए आ रहे होते हैं या उस वक्त, तो कई लोग थोड़े थोड़े काट रहे होते हैं, बाद ऐसे थोड़े थोड़े काट दिए कि सफा मरवा पे भी लोग एक दूसरे को
कह रहे थे खड़े
बस आप इतना काट लें और इसे, तो तकसीर ये यानी चौथाई एहतियातन तिहाई कर लेना चाहिए, यानी सर के तीन हिस्से करके
उसका एक हिस्सा है 33% आप जो है वो कह लें, उसूलन तो 25% है कि 25% बालों का जो है वो उंगली के एक पोरे के बराबर जो है वो कट जाना, ये जो है वो अहराम से बाहर निकलने के लिए जरूरी है, जबकि बाल आपके इतने बड़े हों, और अगर इतने बड़े नहीं हैं तो फिर ऐसी सूरत के अंदर आपको हलक ही करवाना होगा।
ठीक है, और बाल के पहली मरतबा इतने बड़े होते हैं, दूसरी मरतबा इतने नहीं,
जी तो फिर दूसरी मरतबा उनका हलक लाजिम हो जाएगा,
अब हलक लाजिम हो जाएगा। वरल कुछ हल हैं, जितना हो सकता है वो उलमा भी आपको बताएंगे कि जहाँ तक पॉसिबल है तो आप वो कर लें, लेकिन जहाँ मुमकिन ही नहीं है तो वहाँ फिर ऐसा मामला ना किया जाए जो शरीयत मुतहरा का हुक्म है, और अफजल फिर भी हलक ही है, यानी गंजा होना ये अफजल और ज्यादा सवाब, अगरचे तकसीर से यानी एक पोरे के बराबर अपनी चौथाई बाल काट लेने से वो एहराम वाला वाजिब उसका अदा हो जाएगा और एहराम के मामलात में उसके खत्म हो जाएंगे, लेकिन इसके अलावा वैसे भी हलक जो है वो ज्यादा सवाब का काम है, तो ऐसे मामलात के अंदर हलक ही करवाना चाहिए, और बार बार करें तो फिर बार बार अपने सर पर उस तरह इसी तरह जो है वो फेराए। औरतें अगर बार बार उमरा करती हैं तो वो वही बाल काटती हैं,
उनके लिए जो है वो बाल काटने का ही हुक्म है कि वो जो है वो उंगली के एक पोरे के बराबर जो है वो अपने बाल जो है वो काटती रहे।
ठीक है जी मजीद सवाल।
मेरा नाम मोहम्मद हारून है, मुफ्ती साहब से एक सवाल है कि जैसा कि हम कब्रिस्तान जाते हैं मैयत लेकर, तो कब्र के अंदर उंगली से लिखा जाता है, इसकी शरीयत से क्या है?
कब्र के अंदर उंगली से लिखा जाता है क्या कहते हैं?
कब्र की दीवारों पर बसा औकात जो है वो बाज़ लोग जो है वो उंगली से जो है वो कलमा तय्यबा वगैरह जो है वो लिखते हैं, तो उसमें कोई हरज जो है वो नहीं है, बरकत के लिए जो है वो लिखा जाता है, यूं ही मरहूम के जो है वो पेशानी के ऊपर या सीने पर लिखा जाता है या कफन पे लिखा जाता है, तो ऐसे मकामात पर इंक या रोशनाई से नहीं लिखा जाता बल्कि शहादत की उंगली से लिखा जाता है, तो ये सब बरकत के लिए है, इसमें शरई एतबार से कोई जो है वो हरज नहीं।
ठीक है, और इसमें कोई रोशनाई भी नहीं होती?
जी
रोशनाई वगैरह से लिखना भी नहीं होता और ये सब शहादत की उंगली से लिखते हैं। जी गैर मुअक्कदा सुन्नतें इनका क्या तरीका है?
गैर मुअक्कदा सुन्नतें जो है वो इनका तरीका ये है कि अगर चार रकात वाली हैं तो आप दूसरी रकात पर जब बैठेंगे तो अत्तहियात के बाद दुरूद इब्राहिमी और जो है वो दुआ भी पढ़ेंगे, और फिर तीसरी के लिए जब खड़े होंगे तो सना से आगाज करेंगे और सना के बाद जो है वो पूरी नमाज जो है वो मुकम्मल करेंगे। सुन्नत मौक्कदा और गैर मौक्कदा में यही फ़र्क है कि गैर मौक्कदा में आप दूसरी पर दुरूद भी पढ़ लेते हैं और तीसरी के शुरू में सना पढ़ते हैं, जबकि मौक्कदा के अंदर जो है वो आप दुरूद नहीं पढ़ सकते बल्कि अत्तहियात पढ़कर आप पर खड़ा होना लाजिम होता है और तीसरी की इब्तिदा जो है वो बिस्मिल्लाह पढ़कर सूरह फातिहा से होती है।
जी मजीद सवाल।
सवाल ये है, मेरे पास चार किनाल जमीन है और वो उसमें मैं अपने जानवरों के लिए चारा काश्त करता हूँ, कुछ ना कुछ उसमें से एक दो किनाल मैं गंदम ही काश्त करता हूँ, तो क्या उस फल की उजर होगा?
ठीक है, इसमें भी कोई जमीन का है कि कितनी जमीन पर हो तो उशर होता है वरना उशर नहीं होता,
उशर के लिए निसाब नहीं है कि जनाब जो वो इतनी ज़मीन पर या इतनी पैदावार होगी तो जो है वो उशर होगा, नहीं, बल्कि जो भी पैदावार होगी, जितनी भी ज़मीन पर पैदावार होगी, बहरहाल उसके ऊपर उशर लाजिम होगा। तो अगरचे अपनी ज़ाती ज़रूरत के लिए गंदम उगा रहे हों, अगरचे कारोबार के लिए नहीं आप उगा रहे, अगरचे आप जो है वो अपने जानवरों के चारे के लिए उगा रहे हैं, जब भी बहरहाल उस जो पैदावार है उसके ऊपर उशर देना लाजिम होगा।
ठीक है, अच्छा, क्या अपने जानवरों के लिए किसी भी मकसद
किसी भी चीज़
खाने पीने के, कुछ SMS भी हैं उनको भी ये सवाल है कि शहरों के अंदर जो घर होते हैं बड़े छोटे छोटे होते हैं, तो आमतौर पर घर में कोई जगह साफ भी नहीं होती, तो नमाज के लिए क्या करें?
साफ नहीं होती, असल में लोगों के जहन में होता है कि साफ नहीं होती, साफ जगह जो है वो घरों में होती है, और रखने वाले बहरहाल जो है वो छोटे घरों के अंदर भी जो है वो रखते हैं, तो बहरहाल अगर नहीं होती तो रखनी चाहिए कोई एक जगह जो है वो, ऐसा कोई एक कमरा या कोई जो है वो घर का एक हिस्सा ऐसा रखा जाए कि जिसको जो है वो साफ सुथरा रखा जाए। अगर कभी नापाक हो भी जाए किसी बच्चे वगैरह के जरिए से, उसके पेशाब वगैरह के जरिए से, तो उसे धोकर जो है वो पाक कर लिया जाए। तो बहरहाल घर के अंदर मस्जिद बैत बनानी चाहिए ताकि ख्वातीन भी वहाँ पर जो है वो नमाज पाबंदी के साथ अदा करें और माह रमज़ान के अंदर एतकाफ भी कर सकें।
ठीक है, अच्छा, आम नॉर्मल इस्तेमाल की जगह की हम बात करें कि घर में कमरा है उसमें बच्चे सो रहे हैं, ये सब सोते हैं, कुछ कॉमन होता है, या बाज़ औक़ात बहुत जगह और भी कम हो कि कॉमन में भी इतनी जगह नहीं है, तो किचन में कुछ जगह है, समझने के लिए कि नाज़रीन शायद ये समझते हैं कि बिल्कुल कोई साफ़ सुथरा अलग से कमरा है तो वही नमाज पढ़ने के लिए, अब किचन में ही कोई मसल्ला डाल के नमाज पढ़ ले,
पढ़ सकता है, कोई हरज नहीं, किचन पाक साफ जगह है, किचन के अंदर आप जो है वो नमाज पढ़ सकते हैं, इसमें किसी किस्म की कोई कराहत जो है वो नहीं, यूं ही जैसे बरामदा है ये गुमान, अच्छा ये भी बाज़ लोगों को गुमान होता है या बड़ी ख़वातीन होती हैं उन्हें ये होता है कि भाई यहाँ हो सकता है किसी बच्चे ने कुछ किया हो, तो फकत हो सकता है कि बुनियाद पर हम किसी भी चीज़ को नापाक जो है वो
नहीं
करार दे सकते, तो वो सब जगह पाक है, आप नमाज पढ़ सकते हैं। जिस जगह के बारे में मालूम है कि भाई यहाँ बच्चे ने पेशाब किया था, तो वहाँ भी अगर आप वो पेशाब सूख गया है और आप वहाँ पे मुसल्ला डालकर जो है वो नमाज पढ़ रही है, तो भी जो है वो हरज जो है वो नहीं, जबकि बू वगैरह कोई चीज़ जो है वो नहीं आ रही, और उमूमी तौर पर घरों के अंदर जो नमाज पढ़ी जाती है वो मुसल्ला बिछाकर ही जो है वो पढ़ी जाती है। हाँ, जब आप डायरेक्ट जो है वो फर्श के ऊपर पढ़ रहे तो फिर ये होगा, वो भी जबकि वहां पर अगर पेशाब सूख गया तो भी कोई हुक्म नहीं, वो फिर पाक हो जाएगा जबकि वो फर्श हो। हाँ, मसला वहाँ आता है जहाँ कारपेट बिछा हुआ हो या रैगजीन बिछी हुई हो, तो फिर अब अगर वो सूख भी गया तो अब आप डायरेक्ट उस पर नहीं पढ़ सकते, बल्कि अब आपको जो है मुसल्ला बिछा कर ही नमाज पढ़,
कोई भी मोटा कपड़ा या कोई मुसल्ला ऐसा। और जो घर गांव देहात में काफी लोग ये पूछ रहे होते हैं, उनकी तो जमीनें कच्ची होती हैं, वो लेप करते हैं बकायदा, वो मिट्टी से लेप करते हैं, तो उसमें गोबर भी शामिल होता है, वो खुश्क भी और ये सारी चीजें, ये कई घरों में ऐसा है, औताक किस्म के जो बने होते हैं, तो आमतौर पर देहाती जिंदगी में तो ये है, तो ये लोग क्या करें?
ओके, गोबर उसके अंदर जो है वो लगा हुआ है, नजर भी आ रहा है, वो बिल्कुल मिट नहीं गया, तो अंडरस्टूड सी बात है, अब वो जगह जो है वो नापाक है,
नापाक ही रहेगी, उसमें ही मोटा कपड़ा ये नहीं,
अब उसमें वही कि मुसल्ला बिछाकर जो है वो, जब वो सूखी हुई है नीचे जगह, तो अब आप उसके ऊपर मुसल्ला बिछाकर बहरहाल जो है वो पढ़ सकते हैं, या ऐसी जगह के ऊपर फिर पढ़ने वाले बस औकात वो जो तख्त सुना है कि वो जो है वो होता है, तो वो उस तख्त के ऊपर
बड़ी औरतों के लिए तो यही है, वो तख्त वगैरह ये इस तरह की कोई चीज इस्तेमाल करते हैं, मुसल्ला भी करते हैं, कई लोगों को ने यही बताया कि नीचे हम एक कपड़ा बिछाते हैं और उस पर मुसल्ला बिछाते हैं ताकि बार बार यह मुसल्ला भी हमारा आलूदा ना हो या इस तरह की वो चीजें, तो ये आप लोगों से ही सुना है, लोग हमसे सवालत करते हैं, फोन करके पूछते भी हैं, तो ये तरीके इख्तियार किए जा सकते हैं। ऐसा नहीं है, क्योंकि सवाल से ऐसा लगे कि कोई जगह ही नहीं नमाज की, तो यानी फिर नमाज यूं ही चली जाए, तो ऐसा नहीं है, नमाज को कजा करना, एक वक्त की भी कजा कर देना जानबूझकर, तो ये सख्त हराम और गुनाह का काम है,
और ये तो उम्मत मुस्लिमा का खासा है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए इस उम्मत के लिए तमाम जमीन को मस्जिद बना दिया गया, पिछली उम्मतों के लिए ऐसा नहीं था, उनके लिए यही था कि वो जो मखसूस इबादत की जगह होती थी उनमें ही जाके वो अपनी इबादत कर सकते, लेकिन इस उम्मत के लिए हम जो है वो कहीं भी नमाज अदा कर सकते हैं।
और
ये लोग अच्छा सफर में ये पूछ रहे होते
मिट्टी को भी,
सफर में जो है वो मस्जिद नहीं मिली नमाज कहाँ पढ़े, ये उनको कहा जाता है कि फुटपाथ है सर, पूरा इर्द गिर्द वो खाली जगह मौजूद है, आप गाड़ी साइड में पार्क कीजिए, नमाज का वक्त जब जा रहा है तो आप जो है वो किसी भी जगह के ऊपर जो है वो नमाज अदा कर सकते हैं, कोई हरज ही नहीं। सर, ये इस उम्मत के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सदके में इस उम्मत को ये जो है वो सहूलत दी गई कि जहाँ चाहे नमाज अदा कर सकते हैं, पानी नहीं मुयसर वजू के लिए ایسی صورت میں آپ تیمم کر کے جو ہے وہ نماز ادا کر سکتے ہیں. تو مٹی کو پاک کرنے والا بنا دیا گیا اس امت کے لیے اور ساری زمین کو مسجد بنا دیا.
یعنی نماز کی جگہ مسجد, یعنی نماز پڑھنے کے قابل ہے اور اس سے نماز کہیں بھی پڑھیں گے تو نماز آپ کی ہو جائے گی. ان کو اپنی شرائط کے مطابق قبلہ روح کی طرف ہو کر اور پھر دیگر جو اس کے تقاضے ہیں تو آپ ان کا خیال رکھتے ہوئے نماز پڑھیں گے تو انشاءاللہ آپ کی نماز ہو جائے گی. اللہ پاک ہم سب کو پکا سچا نمازی بنائے. نمازی بننا یہ تو ہر ایک کو ضروری ہے, یعنی اپنے بچوں کو بھی. اس کی جتنی محنت سے کوشش سے بچوں کو اسکول بھیجتے ہیں, دنیاوی تعلیم کے لیے بھیجتے ہیں, ٹیوشن جانا ہے بچوں نے تو مائیں میرا خیال ہے سب کچھ قربان کر دیں گی, لیکن بچے کا ٹیوشن وہ سوال ہی نہیں پیدا ہوتا کہ بچے کا عذر کب تک کفیل صاحب متحقق ہو. بچہ کہے نزلہ ہے, بخار ہے, تو مائیں بتا دیں گی اس کو کہ آپ کو کیا ہے, کس کیفیت کا ہے اور کس حد تک ہے. لیکن جب اس طرح کے معاملات ہوتے ہیں تو پھر کمپرومائز کر لیتے ہیں. تو ان کا بہرحال ماں کو بھی اور والد کو بھی ان چیزوں کا خیال رکھنا ہے. خود بھی نمازیں پڑھنی, اپنے بچوں کو بھی پڑھائیں. اللہ پاک ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. مدنی چینل دیکھتے رہیے, اللہ عمل کی توفیق دے. آمین بجاہ نبی الکریم صلی اللہ علیہ وسلم.
ہادیو رہنما ہمارے علماء, ہو کبھی درپیش جو کوئی مسئلہ, پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.